नमस्कार, उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मदन पौड्याल। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरिका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी धान खेतीको व्यवस्थापन र उत्पादनबारे कुराकानी गर्छौं। धान रोपाईको काम अन्तिम चरणमा पुगेको छ। यसअघि नै रोपाई सकेका किसान धानको गोडमेलमा व्यस्त हुन थालेका छन्। कतै कतै बाढ़ीले समेत क्षति गरेको छ। नेपालको मुख्य खाद्यान्न बाली धान यस वर्ष झण्डै 60 लाख मेट्रिक टन उत्पादन हुने सरकारको लक्ष्य छ। धान खेतीमा मलखाद तथा रोगको उचित व्यवस्थापन गरे उत्पादन बढ़ी लिन सकिन्छ। यसपालि मलको अभाव नरहेको सरकारको दावी छ। आजको कुराकानीमा हुनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत कृषि अनुसन्धान निर्देशनालय सुर्खेतका प्राविधिक अधिकृत केशवराज पोखरेल। कार्यक्रममा तपाईँलाई स्वागत छ। कुराकानीलाई शुरू गरौं। धान रोपाईको काम अन्तिम चरणमा पुगेको छ। सरकारले यसपालि विगतमा भन्दा उत्पादन बढ़ाउने लक्ष्य समेत राखेको छ। अब तपाईँ कार्यरत क्षेत्रमा अहिले धान बालीमा चाहिँ के कस्ता कामहरू हुँदैछन्, के भइरहेको छ?
कर्णाली प्रदेश मुख्यतया सुर्खेत क्षेत्रमा चाहिँ अलि चाँडो पाक्ने धान बढी चाहिँ लगाइन्छ र केही चाहिँ बढी सिन्ची क्षेत्रमा चाहिँ लामो अवधिको धान पनि लगाइन्छ। लामो अवधिको धान चाहिँ लगभग सबै क्षेत्रमा चाहिँ 15-20 दिन अगाडि नै लगाएर सकिसकेको छ र अहिले चाहिँ अब यो जुन चाँडै पाक्ने जातहरू चाहिँ पनि अब लाएर लगभग सक्ने अवस्था हुँदैछ।
चाँडो पाक्ने जात र लामो अवधि लाग्ने चाहिँ जात भनेर भन्नुभयो, यसले चाहिँ अब कुन कुन जातहरू के फरक पार्ने हुन्छ यो उत्पादनको हिसाबमा?
अब चाहिँ लामो अवधि लाग्ने जातहरूको अलि उत्पादन बढी हुन्छ, छोटो अवधिको चाहिँ उत्पादन कम हुन्छ। तर चाँडो पाक्ने र चाहिँ अलिक सुक्खा सहने र सुक्खा
भनेपछि अब सरकारले विगतमा भन्दा यसपालि उत्पादन चाहिँ अलिकति बढाउने लक्ष्य राखेको छ। भनेपछि धानको उत्पादन कम हुनुको कारणहरू चाहिँ के हुन सक्छन् र के भए हामीले उत्पादनलाई चाहिँ बढाउन सक्छौ, के लाग्छ तपाईँलाई?
मुख्यतया त अब धानको उत्पादन कम हुनुको त अब नेपालमा चाहिँ मुख्य एउटा सिँचाइ अब टाइममा चाहिँ रोप्न नपाउनु प्रमुख समस्या हो। त्यो बाहेक चाहिँ अब उपयुक्त जातहरू चाहिँ सबै ठाउँमा उपलब्ध नहुनु, होइन, उत्पादनतिर चाहिँ नयाँ जातहरू चाहिँ सबै ठाउँमा नहुनु र चाहिँ अब किसानले चाहिँ अलिकति सबै जुन खेती प्रविधिमा अलिकति उन्नत प्रविधिहरू चाहिँ अपनाउन नसक्नु र अब चाहिँ अपनाउन चाहिँ नखोजिनु, दुईटै कुराहरू त्यस्तो चाहिँ बढी मुख्य समस्याहरू हुन्। त्यो बाहेक चाहिँ अब यो रोग किराहरू, होइन, अब सिँचाइ अब चाहिँ समयमा नहुनु, त्यसपछि विभिन्न प्रकारको चाहिँ अब अरू चाहिँ यो डाइरी जस्तै अब यो बढी पानी हुनेदेखि लिएर जस्तो पनि अब केही ठाउँमा समस्या हुन सक्छ।
ए भनेको अब सिँचाइदेखि लिएर अब बेलैमा चाहिँ रोप्न नपाउनु भनेको मनसुनमा भर पर्ने कुरा रह्यो, त्यसै गरी खेती प्रविधिको चाहिँ उन्नत बिउ बिजनको कुराहरू रहे, रोग किराको व्यवस्थापन भन्नुभयो, त्यसै गरी मलखाद व्यवस्थापन र पानी सिँचाइकै चाहिँ पर्याप्तताको कुराहरू तपाईँले जोड्नुभयो। अब यस अघि रोपाई सकेका किसानहरूले अब यो बेलामा चाहिँ के कस्ता कुरामा ध्यान दिनुपर्छ? हामी लगभग अब साउनको दोस्रो हप्तामा आइपुग्दैछौ, भनेपछि यसअघि जसले धान रोपिसक्नु भयो,
अब चाहिँ मुख्य चाहिँ समस्या भनेको धानमा चाहिँ झारपात अब आउने भनेको चाहिँ पहिलो समस्या झारपात हो, होइन। झारपात चाहिँ समयमै अब समयले चाहिँ गोडमेल गर्नु पर्यो। त्यसपछि अब आउने रोग किराहरू पनि अब समस्या देखिन थाल्छन्। त्यो रोग किराहरूलाई पनि समयमै हेरेर त्यसको नियन्त्रण गर्न सक्यो भने, होइन, उत्पादनमा चाहिँ रास आउँदैन।
भनेको पहिलो भन्नुभयो झारपात भनेर भन्नुभयो, झारपातको चाहिँ समस्या के रहन्छ, झारपातले चाहिँ कस्तो असर गरेको हुन्छ उत्पादनको हिसाबमा?
अब चाहिँ अब ठाउँ हेरियो अनुसार चाहिँ अब झारपातले चाहिँ अब 15-20 देखि अब चाहिँ 70-80% नै अब क्षति गराउन सक्छ। झारपात चाहिँ समयमै गोड्नु गरिएन भने, होइन, यो मुख्य भनेको चाहिँ बढी अलिक सुक्खा आउने ठाउँमा जुन पानीको सिँचाइ चाहिँ प्रशस्त नहुने ठाउँमा बढी झार समस्या हुन्छ र चाहिँ पानी हुने ठाउँमा पनि अब पानीमा चाहिँ फैलिने धारहरू पनि केही मात्रामा पाउँछ, होइन, त्यसलाई चाहिँ समयमै कन्ट्रोल गर्न सक्नु पऱ्यो हामी।
भनेको पानीमा फैलिने झारपातको कुरा गर्दाखेरि त हामीले लेउ भन्छौँ क्यारे गाउँघरतिर, त्यो अलिअलि होला, अरू चाहिँ के हुन सक्छन् त्यस्तो चाहिँ झारपातको हिसाबमा हेर्ने हो भने धानलाई क्षति गर्ने?
अरू चाहिँ अब यसमा चाहिँ चामाहरू चाहिँ यो के अरे मथेहरू, होइन, यो चाहिँ मुख्य चाहिँ धानमा चाहिँ लाग्ने झारपातहरू, त्यस त्यो बाहेक अर्को चाहिँ विभिन्न जवान झार भन्छ होइन कुर्कुरे झारहरू, यो ठाउँ अनुसार चाहिँ फरक फरक हुन्छ। जलकुम्बी पनि कुनै कुनै ठाउँमा चाहिँ पाउन सकिन्छ। सबै प्रकार ठाउँ अनुसार सुक्खा क्षेत्रमा चाहिँ अरू चाहिँ अभियान चाहिँ क्षेत्रमा जुन अलिकति अरू चाहिँ बारीमा आउने खालको झार पनि पाउँछ होइन, ठाउँ अनुसार चाहिँ फरक हुन्छ।
हो तपाईँ कर्णाली प्रदेश क्षेत्रतिरको हिसाबमा हेर्ने हो भने त्यहाँनिर अलिकति बढी समस्या पार्ने झारपातहरू चाहिँ के कस्ता हुन सक्छन्? त्यहाँका किसान दाजुभाइ दिदीबहिनीले के बुझ्ने?
यहाँ चाहिँ अब धानमा आउने चाहिँ के अरे चामा चाहिँ प्रमुख चाहिँ झार हो होइन, त्यो बाहेक चाहिँ अब यो मथेहरू, त्यसपछि चाहिँ अब यो अर्को गन्धे झारहरू होइन, यस्ता चाहिँ झारहरू बढी देखिन्छ।
पूर्व क्षेत्रमा अरू फरक किसिमको झारपात पनि हुन सक्यो र पश्चिमी क्षेत्रमा फरक पनि हुन सक्यो, त्यो धान बालीमा ठाउँ अनुसार चाहिँ र हावापानी अनुसार पनि फरक पर्छ। हो भनेपछि अब त्यसो हो भने यसभन्दा अगाडि जसले रोपाई गर्नुभयो र भर्खर भर्खर रोपाई सक्नु भएको छ, अब त्यो रोपोलाई चाहिँ जोगाउनु पर्यो। पहिलो कुरो त झारपातको व्यवस्थापन, त्यसपछिको कुरो हुन आउला। अब रोपोलाई जोगाउन चाहिँ के गर्न सकिन्छ त जसले अहिले रोपाई गरिरहनु भएको छ?
रोपाई अब रोपिसकेको ठाउँमा चाहिँ अब धेरै सुक्खा हुन दिनु भएन होइन, पानी चाहिँ समय समयमा चाहिँ पानी चाहिँ भिजाइराख्नु पर्यो। त्यसलाई मुख्यतया अब त्यो पानी पहिले सुकिहाल्यो भने चाहिँ झार पनि छिटो फैलिन सक्छ। पानी चाहिँ सकभर सुकाउनु भएन, उपलब्ध भए अनुसार सम्म चाहिँ पानी चाहिँ सुकाउनु भएन, समय समयमा चाहिँ पानी चाहिँ गरिराख्नुपर्छ।
नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत कृषि अनुसन्धान निर्देशनालय सुर्खेतका प्राविधिक अधिकृत केशवराज पोखरेल आजको कुराकानीमा हुनुहुन्छ। हामीले धान बालीको गोडमेल, त्यसै गरी मलखाद व्यवस्थापन लगायतका विषयमा कुराकानीलाई जोडिरहेका छौं। यसभन्दा अगाडि हामीले अहिले रोपाई भर्खर सकेका किसान दाजुभाइ दिदीबहिनीले ध्यान दिनुपर्ने कुरा र धान बालीका चाहिँ प्रमुख समस्याहरूबारे कुराकानी जोड्यौं। अब धान बालीमा चाहिँ किसान दाजुभाइ दिदीबहिनीले मलखादको व्यवस्थापन गर्दै हुनुहुन्छ भने अब यो मलखाद, गोडमेल र सिंचाईको व्यवस्थापन चाहिँ कसरी एकसाथ गर्न सकिन्छ त?
हजुर, अब यो चाहिँ पहिलो चाहिँ अब हामीले धान रोपेको चाहिँ 20-25 दिनभित्र चाहिँ पहिलो गोडाइ पनि गर्ने होइन, अनि पहिलो चाहिँ युरिया चाहिँ टप ड्रेस गर्ने, टप मल युरिया मल चाहिँ दिने गर्नुपर्छ। यसलाई चाहिँ अब हातले गोड्ने भने चाहिँ झारपातको लागि अब हाम्रो हातैले भ्याइन्छ भने हातले गोडेर पनि चाहिँ हटाउन सकिन्छ। त्यो नभए चाहिँ विभिन्न औजार पनि अहिले चाहिँ यो झार गोड्ने औजारहरू, विडर मेसिनहरू चाहिँ बजारमा उपलब्ध छन्, त्यसलाई पनि प्रयोग गर्न सकिन्छ। र त्यो पनि सकिन भने चाहिँ सकिन अवस्था छैन भने ती रासायनिक विषारीहरू प्रयोग गरेर पनि झार मार्न सकिन्छ। अब चाहिँ भर्खर रोपेको छ भने 2-3 दिनभित्र चाहिँ हामीले प्री इमर्जेन्स चाहिँ विषारीको रूपमा चाहिँ ड्युटा कलर, फेक्टिला कलरहरू चाहिँ प्रयोग गर्न सकिन्छ। र त्यो रोपिसकेको अलिक धेरै दिन भइसकेको छ, 15-20 दिनभित्रको अवस्था छ भने त्यतिखेर आएको झारलाई चाहिँ हामीले फेरि लोमिनी गोल्ड जुन डिस्पाइरी ग्यास सोडियम भन्ने तत्त्व भएको चाहिँ विभिन्न चाहिँ फर्मुलेसनमा चाहिँ लोमिनी गोल्ड भन्ने चाहिँ आएको हुन्छ, त्यस्तो चाहिँ विषादीहरू प्रयोग गर्न सकिन्छ।
जस्तो विषादीको मात्रा हुन्छ, त्यसलाई चाहिँ प्रयोग गर्ने तरिका हुन्छ, त्यो चाहिँ कसरी बुझ्ने, कसरी जान्ने त?
ड्युटा कलर चाहिँ 1 केजी यो खास बिस प्रति हेक्टर भनेको 20 रोपनीको लागि त प्रयोग गरिन्छ होइन, त्यस्तै पेसिडा कलर पनि 1 केजी खास 20-25 हेक्टरको चाहिँ दरमा चाहिँ प्रयोग गर्नुपर्छ। त्यस्तै लोमिनी गोल भनेको चाहिँ 250 चाहिँ एमएल प्रति चाहिँ हेक्टर 20 रोपनी बराबर
विषादीहरू चाहिँ प्रयोग गर्नु पर्यो, तर त्यसभन्दा पहिला प्राविधिक जानकारी चाहिँ लिनु पर्यो
नजिकको लागि चाहिँ अब प्राविधिकहरूसँग चाहिँ सरसल्लाह गर्नु पर्यो, नजिकको आफ्नो चाहिँ उपलब्ध प्राविधिकहरूसँग चाहिँ सरसल्लाह गरेर
हो। अघि हामीले मलखादको कुरा जोड्दै थियौँ, भनेपछि मलखाद पहिला अथवा गोडमेल पहिला के गरी चाहिँ त्यसको चाहिँ सन्तुलन मिलाउने?
मल हामीले जुन प्रयोग गरेको मल चाहिँ यो बालीले मात्र नलिएर जति झार छ भने झारले पनि लिनु भएको हुनाले पहिला हामीले चाहिँ झार हटाएर अनि मलखाद प्रयोग गर्ने चाहिँ बुद्धिमानी हुन्छ होइन। मलखाद प्रयोग गर्दा चाहिँ अब खासमा रोप्ने बेलामा हामीले डिएपी, पोटास जस्तै युरियाको चाहिँ पहिलो मात्रा चाहिँ हामीले लगाउने रोप्ने बेलामै अगाडि बगैँचा राखिसकेका हुन्छौँ, र थप मल चाहिँ हामीले युरिया चाहिँ क्रप ड्रेसको रूपमा चाहिँ दिन्छौँ। त्यो भनेको चाहिँ झार पहिलो झार गोडाइसकेपछि एकपटक, त्यसपछि चाहिँ जुन फोडा चाहिँ बाला लाग्नुभन्दा अगाडि एकपटक गरेर दुईपटक दिन दिनसकेको खण्डमा चाहिँ
भनेपछि झारपातको व्यवस्थापन पहिला गरेर पहिलो चरणको चाहिँ मलखात गर्ने हो भने धान बालीलाई चाहिँ राम्रो गर्छ भनेर भन्नुभयो। भनेपछि हामी अब गोडमेलकै चरणमा छौँ। अब गोडमेल अघि तपाईँले तीनवटा जति तरिका भन्नुभयो, जस्तो सकिन्छ जनशक्तिको हिसाबमा हातैले गर्न सकियो, त्यो बाहेक अर्को विकल्प औजारको हुन सक्यो, त्यसै गरी विषादी प्रयोगको पनि भन्नुभयो भनेपछि धेरै क्षेत्रमा विषादी प्रयोग गर्न सकिएला, आफूसँग थोरै जग्गा जमिन र थोरै ठाउँमा खेती गरिएको छ भने हातले पनि सकिएला भनेपछि यो उपयुक्त विधि अथवा तरिका चाहिँ के हो त, कसरी गर्दा सहज अथवा राम्रो चाहिँ कसरी हुन्छ?
अब सीमित एरिया छ, आफ्नो चाहिँ जनशक्तिले चाहिँ भ्याउनेछ, यो लेबर कस्ट जुन अलिकति कममा पनि हुन्छ भने अर्थ छ भने हातले गर्न पनि सकियो होइन। र अब धेरै जग्गामा चाहिँ अब त्यस्तो सम्भव छैन, त्यसरी चाहिँ हात अथवा चाहिँ औजारले मात्रै सम्भव छैन भने हामीले विषादी प्रयोग गर्न सकिन्छ। विषादी प्रयोग गरेर चाहिँ अलिकति सुरक्षाको मापदण्ड चाहिँ सबै अपनाएर गर्नुपर्छ।
भनेपछि अलि आफू सुरक्षित हुँदै विषादीको चाहिँ प्रयोग गर्नु पर्यो र त्यसले गर्ने अरू असरतर्फ पनि ध्यान दिनु पर्यो, अब यत्तिकै चाहिँ विषादी प्रयोग गर्नु भएन। आजको कुराकानीमा हुनुहुन्छ नार्क अन्तर्गत कृषि अनुसन्धान निर्देशनालय सुर्खेतका प्राविधिक अधिकृत केशवराज पोखरेल। हामीले धान बालीबाट उत्पादन धेरै लिन गर्न सकिने विभिन्न तरिकाबारे कुराकानी जोडिरहेका छौँ र अब हामी जाउँ मलखादको व्यवस्थापन र मात्रा, अब मलखादको मात्रा के हो र व्यवस्थापन कसरी गर्ने? अब पहिलो चरणमा मलखाद हाल्दै हुनुहुन्छ किसान दाजुभाइ दिदीबहिनीले भने,
अब हामीले प्राङ्गारिक अब बिरुवा के अरे यो रोप्नुभन्दा अगाडि प्राङ्गारिक मल हाल्नु पर्दाखेरि प्रति रोपनी लगभग 30-35 डोका जति गोबर मल राम्रोसँग हालेको छ भने त्यो चाहिँ राम्रो हुन्छ, तर सबै ठाउँमा चाहिँ उपलब्ध नहुन पनि सक्छ। त्यो बाहेक चाहिँ रासायनिक मलको चाहिँ सन्दर्भमा चाहिँ हामीले चाहिँ प्रमुख चाहिँ युरिया, डिएपी र पोटास चाहिँ प्रयोग गर्छौँ होइन। यसमा चाहिँ युरियाको चाहिँ तपाईँको प्रति रोपनी चाहिँ 10-11 किलो जति चाहिँ युरिया आवश्यकता पर्दछ। त्यस्तै डिएपी पनि 6-7 केजी चाहिँ प्रति रोपनी चाहिँ ठाउँ अनुसार अब गोबर मल कति हालेको छ त्यो अनुसार चाहिँ आवश्यक पर्दछ। त्यस्तै पोटासको मात्रामा चाहिँ अब 3 केजी चाहिँ प्रतिरोपनी आवश्यक पर्दछ।
हो, तपाईँले यो जुन मात्रा भन्नुभयो नि प्रतिरोपनीको हिसाबमा, अब योभन्दा धेरै हालियो भने उत्पादनमा के असर हुन्छ र अब भने जति अथवा मात्रा पुगेन भने चाहिँ के असर हुन्छ?
मात्रा पुगेन भने त अब राम्रोसँग चाहिँ फल्नु पर्ने, दाना गाँझ आउनु पर्नेदेखि लिएर चाहिँ दाना लाग्ने र चाहिँ दाना पनि भरिलो हुने र दानाको सङ्ख्या जुन उत्पादनमा चाहिँ आवश्यक पर्ने चिजहरू छ त्यसमै चाहिँ कमी आउँछ होइन। र चाहिँ त्यो चाहिनेभन्दा पनि बढी मल हाल्यो भने त्यसको चाहिँ फेरि अलिकति टोक्सिक इफेक्ट अलिकति विषालु चाहिँ लक्षणहरू देखिन सक्छ। जस्तै अब युरिया बढी हाल्यो भने त्यो धान बाली चाहिँ बढी चाहिँ अग्लो हुने, बढी चाहिँ त्यो अलिकति बढी हरियो होइन, अनि त्यो बढी अग्लो रोग किराहरू चाहिँ बढी सताउने त्यस्तो समस्या हुन सक्छ। त्यो त्यस्तो हुनाले चाहिँ हामीले उचित मात्रामा सिफारिस मात्रामा मात्रै चाहिँ मलहरू चाहिँ प्रयोग गर्नुपर्छ।
हो, भनेको अब वर्णशंकरमा चाहिँ अब मलको अलिकति महत्व बढी छ भन्ने कुरा चाहिँ हामी सुनिन्छ, यो भन्न खोजेको चाहिँ के हो र कसरी चाहिँ अब अहिले ठ्याक्कै अहिले चाहिँ यो वर्णशंकरमा चाहिँ कसरी व्यवस्थापन गर्ने हो?
हजुर, अब वर्णशंकर जुन जातहरू हुन्छ यिनीहरू चाहिँ धेरै उत्पादन दिने चाहिँ हिसाबले चाहिँ यिनीहरूलाई चाहिँ विकसित गरेका हुन्छ। र धेरै उत्पादन दिने भएपछि यिनीहरूलाई चाहिँ अब निश्चय नै अब यिनीहरूले खाने जुन अब यिनीहरूलाई आवश्यक पर्ने पोषक तत्त्व पनि बढी नै चाहिन्छ होइन। र चाहिँ हाम्रो चाहिँ सिफारिस हिसाबमा चाहिँ यो जुन हामीले सामान्य जुन हाम्रो उन्नत जातको धानलाई जुन जति मात्रा सिकारी गर्छ त्योभन्दा 1.5 किलो चाहिँ 2 किलो चाहिँ बढी नै आवश्यक पर्छ हाम्रो अहिले कन्डिसनमा चाहिँ।
भनेको अहिले सिफारिस प्रतिरोपनी सिफारिस मात्रा भन्दा अलिकति बढी राख्दा पनि उत्पादन हुन सक्छ, उत्पादन बढी लिन सक्छ,
राख्नुपर्छ किनकि यसको आवश्यकता नै
बढी नै हो। त्यो जानकारी किसान दाजुभाइ दिदीबहिनी जोसँग चाहिँ यो जानकारी चाहिँ अब कसरी पुर्याउने अथवा पुगेको छ कि छैन, के गर्न सकिन्छ त?
अब मुख्यतः अब हामीले अब अहिले नगरपालिकादेखि लिएर चाहिँ अरू कृषि चाहिँ ज्ञान केन्द्रहरू जिल्ला कृषि विकास जुन कार्यालयहरू विभिन्न ठाउँमा हुन्छ उहाँहरूले चाहिँ अब मुख्य चाहिँ किसान समस्या जानकारी दिनु पऱ्यो होइन। अब कतिपय ठाउँमा त धेरै जस्तो मलको कुरामा धेरै जस्तो ठाउँमा किसानहरूलाई चाहिँ अब प्र्याक्टिस चाहिँ गरिसक्नु भएको पनि छ, नपुगेको ठाउँमा चाहिँ हामीले कृषि प्रसारको चाहिँ माध्यमबाट चाहिँ त्यो जानकारी पुऱ्याउनु पर्छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी धान बालीमा मलखाद व्यवस्थापन र रोग किरा नियन्त्रणबारे कुराकानी गरिरहेका छौ। नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत कृषि अनुसन्धान निर्देशनालय सुर्खेतका प्राविधिक अधिकृत केशवराज पोखरेलसँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी धान खेतीमा मलखाद व्यवस्थापन र रोग किरा नियन्त्रणबारे कुराकानी गरिरहेका छौ। आजको कुराकानीमा हुनुहुन्छ नार्क अन्तर्गत कृषि अनुसन्धान निर्देशनालय सुर्खेतका प्राविधिक अधिकृत केशवराज पोखरेल। कार्यक्रममा तपाईँलाई फेरि पनि स्वागत छ। हो, हामीले यसअघि मलखादको विषयमा चाहिँ केही कुराकानी जोड्यौं। अब यो सही समय अथवा सही मात्रा तपाईँले अघि जोड्नुभयो, र यो सही समय चाहिँ अब कसरी बुझ्ने अनि सही तरिका चाहिँ कसरी बुझ्ने?
मलखादको रूपमा चाहिँ सही समय भनेको अब हामीले पहिलो चाहिँ गोडाई जुन अब 20-25 दिनभित्र चाहिँ थप युरिया दिनुपर्ने हुन्छ होइन। अब डिएपी र चाहिँ पोटासको चाहिँ सन्दर्भमा चाहिँ यिनीहरू बेसल डोज भन्छ, जुन हामीले रोप्नुभन्दा बिउ बेर्ना रोप्नुभन्दा अगाडि नै प्रयोग गर्नुपर्छ माटोमा होइन। युरिया चाहिँ यसको चाहिँ यो नाइट्रोजन भन्ने तत्त्व चाहिँ माटोमा चाहिँ केही समय रहने तर चाहिँ त्यसपछि नष्ट भएर चाहिँ जाने हुने भएको हुनाले युरियालाई चाहिँ एकैपटक सबै युरियामा राखिकन हामीले चाहिँ निश्चित समयमा जुन बिरुवालाई जतिखेर बढी आवश्यकता पर्छ त्यो बेलामा चाहिँ राख्नुपर्ने हुन्छ। मुख्यतया चाहिँ अब यो बढी गाँझ आउने समय अब गाँझ आउन सुरुवात हुने बेलामा र चाहिँ बाला चाहिँ लाग्नुभन्दा अगाडि चाहिँ बिरुवालाई बढी नाइट्रोजनको आवश्यकता पर्ने भएको हुनाले त्यतिखेर चाहिँ दिनुपर्ने हुन्छ। र सही मात्रा भनेको चाहिँ अब सिफारिस यो चाहिँ देशव्यापी रूपमा अब यति मल प्रयोग गर्ने भनेर सिफारिस गरेका हुन्छ त्यही मात्रा नै हामीले प्रयोग गर्नुपर्ने।
यसभन्दा अगाडि किसान दाजुभाइ दिदीबहिनीले एक चरण पहिलो रोपाईकै चरणमा चाहिँ राखिसक्नु भएको छ, त्यहाँ सँगसँगै प्राङ्गारिक मल पनि राख्नुभयो, रासायनिक मल पनि राख्नुभयो भनेपछि त्यसको 20-25 दिनपछि दोस्रो चरणको कुरा आयो, त्यसपछि गाँझ भन्दै हुनुहुन्थ्यो, गाँझ लाग्ने बेला र बालाको बेला भने त्यो कति हाल्नुपर्ने हो त्यसको मात्रा?
त्यो गाँझ आउने भनेकै त्यो 20-25 दिन पछि जुन अब त्यो सुरुवात हुने अवस्था भएको त्यही बेला नै हो होइन। त्यसपछि अब त्यो भनेको अब लगभग तपाईँको फुल फुल्नुभन्दा अगाडि चाहिँ अर्को पटक दोस्रो पटक चाहिँ पहिले चाहिँ गाँझ आउने भनेको चाहिँ 20-25 दिन पछिको बेला हो, र फुल जुन बाला लाग्नुभन्दा अगाडिको अवस्था जुन अलिकति पोट्याउने भन्छ त्यो अवस्थामा चाहिँ प्रयोग गर्नु पर्यो। धेरै जस्तो अब यहाँ हामीले छरुवा विधि नै अब सामान्यतः प्रयोग गरिन्छ। त्यो बाहेक चाहिँ अब धानको केसमा चाहिँ अब त्यो बोट बोटमा राख्न चाहिँ सम्भव हुँदैन, छरुवा विधि नै प्रयोग गरिन्छ हामीले। अब त्यसलाई चाहिँ अब त्यो एउटा चाहिँ छर्ने मेसिनहरू पनि हाते मेसिनहरू पनि पाइन्छ, त्यसले चाहिँ छर्यो भने एक मासले चाहिँ छर्न सकिन्छ।
मल अब हामीले मल दिइसक्यो, त्यो चाहिँ बिरुवाले पायो, र अब यसले चाहिँ राम्रो काम गरेको छ है भनेर मापन अथवा जान्ने तरिका विधिहरू त्यस्तो केही छ?
अरू चाहिँ अब विभिन्न पोषक तत्त्व कमी भएपछि विभिन्न लक्षणहरू देखिन सक्छ बिरुवामा होइन। हजुर, त्यो हजुर त्यही युरिया पुगेन भने युरियाको बोटको चाहिँ तलपट्टिबाट चाहिँ पातहरू पहेँले चाहिँ आउन सकिन्छ, चाहिँ त्यो लक्षण देखिन्छ। यदि युरिया पाएको छ भने बिरुवा चाहिँ हरियो राम्रो चाहिँ रूपमा चाहिँ देखिन्छ, नाइट्रोजन पाएको छ भने।
अहिले हामीले मल हाल्दैछौँ र लगातार जसो पानी पनि परेको छ, अब यो पानी पर्दा मल खाद पानी अथवा पानी धेरै भयो मल धेरै भयो भने चाहिँ असर कस्तो हुन्छ, पुगेन भने कस्तो असर हुन्छ अहिले लगातार पानी परिरहेकै अवस्थामा?
हजुर, यो युरियाको चाहिँ के हुन्छ भने अलिकति बढी पानी आयो भने लिचिङ भनेको यो चिनेर जाने माटोबाट चाहिँ भएको नाइट्रोजन युरिया भन्दा पनि नाइट्रोजन तत्त्व चाहिँ लिचिङ भएर चाहिँ जाने समस्या हुन्छ मुख्य
भनेको नष्ट भएर जाने
पानी आएको अवस्था। हजुर, त्यसमा चाहिँ बगेर जाने भनौँ न, बगेर अथवा उडेर पनि जाने हुन्छ, त्यो चाहिँ मुख्य समस्या हुन्छ त्यो नाइट्रोजन तत्त्वको चाहिँ होइन। त्यसको लागि चाहिँ हामीले अब यो बढी यो पानी भएको बेलामा चाहिँ प्रयोग चाहिँ अलिक गर्नु हुँदैन, बढी झार झरिलाको बेलामा होइन, अलिकति चाहिँ पानी नपरेको अवस्थामा चाहिँ प्रयोग गर्नुपर्छ र माटोमा चिस्यान चाहिँ हुनुपर्छ।
पानी लगातार पानी पर्दाखेरि कतै कतै अहिले चाहिँ त्यति धेरै क्षतिको विवरण चाहिँ प्राप्त छैन, तर कतै कतै चाहिँ बाढीले क्षति गरेको हुन सक्छ। अब अरू कहीँ किसान दाजुभाइ दिदीबहिनीहरू धानको गोडमेलमा हुनुहुन्छ, मलखाद व्यवस्थापनमा हुनुहुन्छ, तर बाढीले क्षति गरेका ठाउँमा धान पनि छैन, केही पनि छैन, खेत पनि छैन भनौँ न। अब त्यस्तो ठाउँमा चाहिँ केही उत्पादन गर्न सक्ने अथवा फेरि पनि धान लगाउन सक्ने केही अवस्थाहरू छन्? तपाईँ एउटा कृषि प्राविधिकको हिसाबमा चाहिँ के भन्नुहुन्छ?
अब धानको चाहिँ लगभग अब सिजन समाप्त हुन लागिसकेको छ, होइन,
रोपाईको चाहिँ रोपाईको समय सकिने लाग्यो,
अब केही अब एकदम छिटो पाक्ने त्यस्तो जातहरू भएको हुन्छ, तर त्यस्तो खालको लगभग अब खासै सम्भव हुँदैन। अब चाहिँ सिजन लगभग गइसकेको छ, कति फेरि पशुपालन नलाउने समस्या हुन्छ, त्यो बाहेक चाहिँ अरू विभिन्न अब छोटो अवधिका चाहिँ केही बालीहरू, कोसे बालीहरू, होइन, अरू पनि तरकारी बालीहरू केही प्रयोग गर्न सकिन्छ त्यो ठाउँमा, त्यो जग्गामा चाहिँ
भनेको जग्गालाई चाहिँ खेर फाल्नु भएन, अरू केही भए पनि उत्पादन गर्न
सकिन्छ, जस्तै अब बोडीहरू, होइन, अनि चाहिँ अब चाहिँ मुङको पनि खेती गर्न सकिन्छ त्यो ठाउँमा।
हामीसँग कुराकानीमा हुनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत कृषि अनुसन्धान निर्देशनालय सुर्खेतका प्राविधिक अधिकृत केशवराज पोखरेल। यसअघि हामीले मलखात व्यवस्थापन त्यसै गरी सिंचाईको व्यवस्थापन बारे कुराकानी जोड्यौं धान बालीको हकमा, र अब हामी धान बालीमा रोग किराको समस्या र यिनको नियन्त्रणतर्फ केन्द्रित हुँदैछौ। अब धान बालीमा लाग्ने मुख्य रोगहरू चाहिँ के हुन सक्छन्? अघि तपाईँले एउटा पहेँलो हुने भनेर चाहिँ भन्नुभयो, यो एउटा समस्या होला, अब रोग किरातर्फ जाउँ न।
अब धानमा चाहिँ रोग भनेको चाहिँ मुख्य चाहिँ अब यो पोषक तत्व कमीले हुने रोग, एउटा चाहिँ जिङ्कको चाहिँ कमीले हुने लाग्छ, त्यो खैरे रोग भन्ने चाहिँ छ, होइन, त्यो जिङ्क तत्वको चाहिँ कमी भयो भने चाहिँ यसको चाहिँ समस्या देखिन सक्छ। त्यो भनेको पातको तलपट्टिको चाहिँ जुन पातहरू खैरो खैरो चाहिँ कलरको चाहिँ देखिन्छ, जुन भर्खर रोपेको र को समयपछि देखिन सुरु हुन्छ। त्यसको समस्याको लागि चाहिँ हामीले जिङ्क सल्फेट 25 केजी प्रति हेक्टरको दरले चाहिँ प्रयोग गर्नुपर्छ बाली लगाउनुभन्दा अगाडि। यदि पछि त्यस्तो समस्या देख्यो भने हामीले जिङ्क सल्फेट, जिङ्क भन्ने तत्त्व भएको कुनै चाहिँ बजारमा पाइने त्यो चाहिँ के अरे मलहरू, जुन झोल मलको रूपमा पाइन्छ, त्यसलाई चाहिँ स्प्रे गर्न पनि सकिन्छ। मल्टिप्लेक्सहरू यिनीहरूमा चाहिँ त्यो जिङ्क तत्त्व भएको चाहिँ मलहरू पाइन्छ, झोल मलको रूपमा।
भनेको यो भयो अहिले देखिन सक्ने खैरे रोग बारेको जानकारी। अब यसै गरी अरू अरू पनि रोगहरू धान बालीमा छन् भनेर भनिन्छ।
त्यो बाहेक चाहिँ मुख्य चाहिँ धानका चाहिँ मुख्य रोग भनेको चाहिँ एउटा चाहिँ डडुवा, एउटा चाहिँ मरुवा भन्ने चाहिँ छ, होइन, डडुवा भनेको चाहिँ यो ब्याक्टेरियल लाग्ने चाहिँ रोग हो, यो मरुवा भनेको चाहिँ फेरि यो एउटा चाहिँ एक प्रकारको ढुसिल लाग्ने रोग हो, होइन। त्यो बाहेक चाहिँ अहिले अर्को एउटा ढुसिल लाग्ने समस्या चाहिँ यो बढी हाइब्रिड जातहरूमा र उन्नत जातहरूमा, जुन बढी फल्ने जातहरूमा चाहिँ एउटा कालो पोके, जुन भन्दा कालो पोके भने पनि यसको चाहिँ पहेँलो पोके भन्न पनि सकिन्छ, होइन, त्यो कालो पोके फल्स स्मट भनेर चाहिँ यो नयाँ अलि समस्या देखिएको छ अहिलेको।
भनेपछि यो नयाँ रोगको हो भने अब यसको लक्षणहरू चाहिँ के हुन सक्छ त? अब डडुवा मरुवा बारे अब किसान दाजुभाइ दिदीबहिनीहरू यसअघि पनि अलिअलि जानकार हुनुहुन्छ र उहाँहरूले त्यसको नियन्त्रण पनि गर्दै आउनु भएको छ, नयाँ रोग भन्नुभयो, अब कालो पोके लाग्यो, अब यसका लक्षणहरू कसरी जान्ने, यसको चाहिँ निदान कसरी गर्ने?
कालो पोकेमा चाहिँ त्यो जुन बाला, जुन धानको बाला जुन लाग्ने हो, त्यो बालामा नै त्यसको चाहिँ जीवाणुको चाहिँ जुन यो स्पोर भन्छ त्यसको बिउ, होइन, त्यसको चाहिँ बिउ पोका पोका चाहिँ डल्लो डल्लो उसमा चाहिँ फल्छ र त्यो पछि निच्यो भने चाहिँ धुलो चाहिँ त्यसबाट आउँछ, सिन्दुर जस्तो धुलो, होइन, र त्यसले चाहिँ जुन फल लाग्ने जुन दाना नै अब चाहिँ कालो पोकेको रूपमा चाहिँ त्यो परिवर्तन हुन्छ र अब उत्पादनमा चाहिँ धेरै मात्रामा चाहिँ ह्रास आउँछ।
भनेको यो कालो पोकेको हकमा अब यसै छन् नि अरू, अब गुलाबी गबारो भनिन्छ, त्यसै गरी खैरे फड्को भनिन्छ, मिलिबग किरा, फौजी किरा, धानको पतेरो, अब यी कस्ता समस्याहरू हुन्?
तिनीहरू चाहिँ किरा, मैले भनेको चाहिँ मुख्य रोगहरू हो भने तिनीहरू चाहिँ धानमा लाग्ने किराहरू हो। किराहरूले पनि विभिन्न प्रकारका किराहरू चाहिँ अब क्षति गर्छ, जस्तै अब ब्राउन प्लान्ट रोबर भन्ने जुन अगाडि फर्के किरा भन्नु, फर्के किराले चाहिँ धानमा चुसेर चाहिँ धानलाई चाहिँ नोक्सान गराउँछ, धानको पातहरूमा कलिलो चाहिँ भागहरूमा चुसेर नोक्सान गराउँछ। त्यस्तै गबारो किराहरूले चाहिँ अब धानको चाहिँ गोबरलाई चाहिँ खाएर चाहिँ वृद्धि विकासमा असर गरिदिन्छ। त्यस्तै अरू पतेरो पनि लाग्छ, पतेरो चाहिँ मुख्य धानको बालामा उसबाट चाहिँ दुधहरू, त्यसको चाहिँ रसहरू चुसेर चाहिँ नोक्सान गराउँछ। बालामा चाहिँ फले दानै अब पटिलो दाना लाग्दैन, होइन, पोकट मात्रै चाहिँ हुन्छ बालामा। त्यस्तै अरू पनि थुप्रै प्रकारको चाहिँ जस्तै मिलीबग भने पनि त्यो पनि चुस्ने किरा प्रकारको धानमा बसेर चुस्ने किरा हो। अरू पनि त्यस्तै थुप्रै छन्, त्यसमध्ये पनि मुख्य चाहिँ अर्कै किरा यो गबारो र अनि पथेरो चाहिँ मुख्य किराहरू हो।
नार्क अन्तर्गत कृषि अनुसन्धान निर्देशनालय सुर्खेतका प्राविधिक अधिकृत केशवराज पोखरेल आजको कुराकानीमा हुनुहुन्छ। हामीले धान बालीमा लाग्ने रोग र किरा बारे कुराकानी जोडिरहेका छौं। यससँगै हामीले रोग र किराको बारेमा, अब यी तपाईँले भन्नुभयो नि, मिलीबग किरा भने पनि, खैरो फड्के भने पनि, पतेरो भने पनि, अब यी रोग किराहरूलाई चाहिँ अब व्यवस्थापन गर्न कठिन होला, अब उड्ने हुन्छन् होला, कोही चाहिँ भित्र बोटभित्रै लुक्ने टाइपको हुन्छन् होला, अब तिनको पहिचान चाहिँ अब कसरी गर्ने त, यिनले क्षति गर्दैछ है हाम्रो धान बालीमा भनेर।
यो मुख्य त्यहाँ फड्के किरा चाहिँ मसिनो खालको चाहिँ अलि हरियो चाहिँ रङको र झार पत्ती पनि कालो कालो चाहिँ भएको चाहिँ रूपमा देखिन्छ। मसिनो खालको हिजो धान हामी खेतमा गयौँ भने गुनमा चाहिँ त्यसको चाहिँ त्यो कराएको आवाज पनि सुन्न सकिन्छ। र यसले ठाउँ ठाउँमा चाहिँ यसले चुसेर चाहिँ खाएको जुन ठाउँ हुन्छ त्यो धानहरूको चाहिँ त्यसलाई चाहिँ होपर बन भन्छ, उपर बर्न भन्छ, त्यो डढाएर चाहिँ ठाउँ ठाउँमा डढाएर चाहिँ नष्ट गरे हुन्छ, डढे जस्तो खालको चाहिँ कलर त्यो खैरो बोटहरू बनाइदिन्छ है। त्यस्तै अर्को गबारले मैले अघि पनि भनिसकेँ, गुबो खाएर त्यसले चाहिँ खाएको बिस्ता चाहिँ बाहिर चाहिँ फालेको देख्न सकिन्छ। र पहिलोचोटि जुन गबार चाहिँ सुरुको अवस्थामा छ भने मृत चाहिँ गुबो भन्छ, डेड हर्ट सिम्टम भन्छ होइन, चाहिँ त्यसको चाहिँ गुबो मरेको अवस्था हुन्छ। र पछि जब धान बाला लगाइसकेपछि चाहिँ गबारले खेती गरेको छ भने चाहिँ फेरि व्हाइट हेड भन्ने भन्छ होइन, बाला चाहिँ सेतो बालाको रूपमा बाहिर देखिन्छ र त्यसलाई तान्यो भने हातमा आउँछ, त्यो चाहिँ मुख्य त्यसको चाहिँ लक्षण चाहिँ त्यो हो।
अब निदानका उपायहरू चाहिँ के हुन सक्छन् त, अब मानौ अब किराले चाहिँ सतायो, अब एउटा एक किसानको मात्रै नभएर जब रोग लाग्यो भने त त्यो त सबै क्षेत्र नै सखाप हुने गरी लाग्न पनि सक्छ, बेलैमा हामीले पहिचान गर्न सक्यौँ भने अब निदानका उपायहरू चाहिँ के हुन सक्छन्?
मुख्यत चाहिँ यो मैले रोगबाट पनि भन्छु होइन, त्यो रोगमा लाग्ने चाहिँ मुख्य चाहिँ यो जुन तिनवटा रोग भनेको छ मैले, त्यो रोगमा हामीले चाहिँ पहिलो ध्यान दिनुपर्ने भनेको कुराहरू चाहिँ बढी मात्रामा चाहिँ नाइट्रोजन तत्त्व भएको मलहरू प्रयोग नगर्ने होइन। अब हामीले त्यहाँ झारपात छ भने खेतमा चाहिँ झारपात मुक्त बनाउनु पर्यो, खेतको आलीमा काङ्लामा चाहिँ अनावश्यक झारहरू झाडीहरू बनाउनु दिनु भएन होइन। पानीको चाहिँ निकास राम्रो हुनु पर्यो, धेरै पानी डुबाइराख्नु पनि भएन खेतमा, बेला बेलामा चाहिँ पानी काटेर चाहिँ यसो ओबानो हुन दिने। त्यसपछि नाइट्रोजन तत्त्व जुन दिने चाहिँ युरिया मल छ, यसको चाहिँ अब त्यस्तो बढी मात्रामा नराख्ने, कम मात्रामा राख्ने त्यो गर्नुपर्छ, मुख्य चाहिँ त्यसलाई चाहिँ अलिकति बचाउनको लागि र रोग नलागोस् भन्नको लागि चाहिँ बिउ पनि उपचार गरेर चाहिँ प्रयोग गर्नुपर्छ। सुरुमा हामी जुन बिउ राख्ने बेलामा चाहिँ यसलाई विभिन्न कार्बेन्डाजिम क्याप्टन थिरम भन्ने अरू अरू पनि चाहिँ बिउ उपचार गर्ने विषादीहरू पाइन्छ, त्यसले उपचार गरेर चाहिँ लगाउनु पर्यो। र केही रोग सहने जातहरू पनि छन्, जस्तै अब ब्लास्ट रोग सहनेको लागि चाहिँ सावित्री, मकवानपुर, सुक्खा चाहिँ यो एक सुक्खा दुई सुक्खा तिन होइन, यस्ता विभिन्न सुक्खा सिरिजका चाहिँ थुप्रै जातहरू र चाहिँ अरू अरू पनि अब रोग सहने जातहरू विकास गरेको छ नाटले, तिनीहरू चाहिँ प्रयोग गर्नु पऱ्यो। र यति हुँदा हुँदै पनि अब रोग लाग्यो भने जुन ब्लास्टको चाहिँ समस्या भएको ठाउँमा जुन यो चाहिँ मरुवा भन्ने रोग छ त्यसको समस्याको लागि चाहिँ हामीले अहिले आएको चाहिँ कासिबा म्याक्सिम भन्ने विषयदी एक चाहिँ एमएल प्रति लिटर पानीमा चाहिँ घोलेर चाहिँ प्रयोग गर्न सकिन्छ। त्यस्तै ट्राइसाइक्लाजोल भन्ने अर्को पनि छ, त्यो बाहेक अरू अरू पनि अब बजारमा उपलब्ध हुन सक्छ। त्यस्तै अब यो बिएलबी भन्ने चाहिँ ब्याक्टेरियाबाट लाग्ने रोग छ, यसलाई चाहिँ प्लान्टोमाइसिन एग्रिमाइसिन भनेको चाहिँ यो एन्टिबायोटिक हो, त्यो चाहिँ प्रयोग गर्न सकिन्छ, एक ग्राम प्रति लिटर पानीमा मिसाएर चाहिँ छर्नुपर्छ। त्यस्तै यो फल्स स्मट जुन कालो पोकेवाला छ, यसको लागि चाहिँ फ्लावर जुन यो बाला पसाउनुभन्दा अगाडि नै कपर अक्सिक्लोराइड 2.5 ग्राम प्रति लिटर पानीमा चाहिँ घोल्ने, अथवा चाहिँ कार्बेन्डाजिम 2 ग्राम प्रति लिटर पानीमा चाहिँ घोलेर चाहिँ स्प्रे गर्न सकिन्छ। र त्योभन्दा अझै राम्रो चाहिँ उपलब्ध छ भने टिल्ट भन्ने चाहिँ पोर्टिकोनाजोल भन्ने चाहिँ तत्त्व भएको एउटा टिल्ट भन्ने विषादी पाइन्छ, त्यो चाहिँ 1 ml प्रति लिटर पानीमा हालेर चाहिँ बाला लाग्ने अब चाहिँ सुरुवात हुन लागेको अवस्थामै हामीले स्प्रे गर्नुपर्छ। यो प्लान्ट होपर जुन यो फड्के किराहरूको लागि हामीले इमिडियाकुलर अरू चाहिँ अब बचाउने उपाय त अरू सबै गर्नु पर्यो, त्यो बाहेक चाहिँ पिछाडी भएकोमा चाहिँ इमिडियाकुलर स्प्रे गर्न सकिन्छ। त्यस्तै गवारोको लागि चाहिँ कार्टेट हाइड्राक्लोराइड भन्ने चाहिँ विषादी पाइन्छ, त्यो चाहिँ 1 kg प्रति रोपनीको दरले चाहिँ प्रयोग गर्न सकिन्छ। त्यस्तै पतेरोको लागि चाहिँ फेनबुलेरेट 0.5 ml प्रति लिटर पानीमा घोलेर छर्न सकिन्छ होइन। त्यो बाहेक अब झारपातहरू चाहिँ जम्मा हुन नदिने, तिनीहरूलाई चाहिँ मुक्त राख्ने, अब चाहिँ बाली अवशेषहरू चाहिँ अनावश्यक छ भने त्यसलाई हटाउने, पानी चाहिँ अबको मात्रा चाहिँ कन्ट्रोल गरेर चाहिँ प्रयोग गर्ने होइन, यी सबै कुराहरू चाहिँ ध्यान दिनुपर्छ।
भनेको यो तपाईँले जुन मात्रा र नियन्त्रणका लागि गर्न सकिने उपायहरू भनिरहनु भएको छ, यो चाहिँ सबै प्रकारको धान बालीमा हो कि बाली अनुसार पनि फरक हुन्छ, अलिकति जोड्न चाहेको कुरा?
यो धानमा जुन जुन चाहिँ जातमा चाहिँ यस्तो खालको रोगहरू देखिन्छ तिनीहरूमा चाहिँ प्रयोग गर्न सकिन्छ सबै धान।
भनेको जुन जुनमा देखियो पनि यसलाई चाहिँ प्रयोग गर्न सकिन्छ। अब नार्क अन्तर्गत तपाईँ चाहिँ कृषि अनुसन्धान निर्देशनालय सुर्खेतमा कार्यरत हुनुहुन्छ, अब सरकारको लक्ष्य अनुसार धानको उत्पादन बढाउन पालिका र तपाईँहरू जस्तै प्राविधिक र सेवाको भूमिका चाहिँ के हुन सक्छ, अब आउँदा दिनमा चाहिँ कसरी काम गर्न सकिन्छ? हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ।
हामीले मुख्यतः अब नार्कको भन्दा पनि नार्कले चाहिँ अब प्रविधि विकास गर्ने हो होइन, त्यसको लागि चाहिँ अलि धेरै उत्पादन दिने रोग किराहरू सबै चाहिँ सहन सक्ने खालको जातहरू विकास गर्नु पर्यो हामीले, र त्यसलाई चाहिँ किसानको जुन किसानसँग सम्बन्धित पुर्याउने काम चाहिँ हाम्रो पालिकाहरूमा भएको चाहिँ कृषि प्राविधिकहरूले र चाहिँ प्रदेश सरकार अन्तर्गत चाहिँ विभिन्न जिल्लामा रहेका ज्ञान केन्द्र कृषि चाहिँ विकास कार्यालयहरूबाट चाहिँ किसानहरूलाई चाहिँ प्रविधिहरू पुर्याउनु पर्यो, र त्यो बाहेक अरू विभिन्न धानको उत्पादन बढाउने मल जल चाहिँ नयाँ नयाँ चाहिँ प्रविधिहरू जुन आएका हुन्छन् तिनीहरूको पनि अब किसानको चाहिँ लेभलमा जुन भ्यालिडेसन गर्नुपर्ने प्रविधिहरू हुन्छ त्यसको चाहिँ प्रविधिहरूको विकास गर्नुपर्ने चाहिँ नार्कको चाहिँ मुख्य भूमिका।
हामी आफूले खेती गरिरहेका छौँ, त्यो खेतीले चाहिँ उत्पादन कति देला, कसरी देला, के गर्न सकिएला भनेर चाहिँ चासो राख्ने चासो हुन्छ नि, यसले चाहिँ कतिको फरक पार्छ, के गर्न सकिन्छ?
अब त्यो त सबभन्दा प्रमुख त अब किसानहरूले अब चासो दिनु पर्यो, आफ्नो बाली खेती गरिसकेपछि अब चाहिँ विभिन्न अब पहिलेदेखि नै खेती गरिरहनु भएको छ उहाँहरूले चाहिँ, र चाहिँ अब के समस्या आइपर्छ भन्ने कुरा पनि अब जानकार त हुनुहुन्छ, र त्यो जानकार चाहिँ समयमै अब खबर गर्न सकेको सबै खण्डमा प्राविधिकहरूले समयमै चाहिँ खबर गर्न सकेको खण्डमा चाहिँ त्यो समस्या चाहिँ समाधान हुन्छ भन्ने उहाँहरूले चाहिँ जान्नु पर्यो, र उहाँहरू चाहिँ सचेत हुनु पर्यो पहिलेदेखि चाहिँ विभिन्न चाहिँ बालीको चाहिँ बिउ राख्नेदेखि लिएर होइन त्यसलाई चाहिँ लगाउने त्यसपछि त्यसपछिको समयमा विभिन्न अवस्थामा चाहिँ रेखदेख गर्ने मलजल सबै कुरामा चाहिँ अब कसरी गर्ने भन्ने कुरा चाहिँ प्राविधिकहरूको चाहिँ परामर्श लिएर चाहिँ उहाँहरू चाहिँ पहिले चाहिँ तयार हुनुभयो भने समस्याहरू चाहिँ सजिलै हल हुन्छ उहाँहरूको।
उहाँ हुनुहुन्थ्यो नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत कृषि अनुसन्धान निर्देशनालय सुर्खेतका प्राविधिक अधिकृत केशवराज पोखरेल। यो कुराकानी सँगै आजको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।